نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي 19ویں پارے کے خلاصے میں سے ہم تیسرا رخ کریں گے آیت نمبر 124 سے سورۃ الشورى نس سے آگے چند آیات ہے ہم نے واقعے کو پورا کیا تھا اس لیے شروع کی آیات پچھلے واقعے سے میں ہوئی اللہ سبحانہ وتعالیٰ فرماتے ہیں اعوذ باللہ من الشیطان الرجیم کذبت عاد المرسلین اذ قال لهم اخوهم هود الا تتقون انی لکم رسول امین آت نے رسولوں کو جھٹلایا یاد کرو جب کہ ان کے بھائی ہود نے ان سے کہا تھا کیا تم ڈرتے نہیں میں تمہارے لیے ایک امانت دار رسول ہوں بس تم اللہ سے ڈرو اور اطاعت میری کرو میں اس کام پر تم سے کسی اجر کا طالب نہیں میرا اجر تو رب العالمین کے ذمے ہے یہاں تک آپ دیکھیے کہ ہر نبی کا پیغام بالکل ایک ہی ہے ہر نبی نے لوگوں کو اللہ کی طرف بلایا اور اطاعت رسول کی یہی طریقہ آج بھی دین اسلام میں ہے کہ ان الذین آمنوا وعملوا الصالحات اور عمل صالح کی بنیاد میں اخلاص یعنی اللہ کے لیے کسی چیز کا ہونا اور طریقہ رسول کا ہوگا اور دوسری چیز جو ہر نبی کی دعوت میں ہم سب کو بالکل کامن دکھتی ہے وہ کیا ہے کہ بے لوس ہونا اور کسی دنیاوی لالچ کے لیے کسی کام کو نہیں کرنا یہی وہ چیز ہے جو بات میں تاثیر لاتی ہے اور برکت ہوتی ہے ضروری نہیں کہ ہر نبی کی دعوت پہ ہزاروں لوگ آئے ہوں لیکن ان کا نام آج تک باقی ہے اور اللہ ان کو چنے ہوئے لوگ کہتا ہے اللہ تعالیٰ ان پہ اپنی رحمتیں پیش کرتا ہے یہ اس بات کی دلیل ہے کہ جو کام اخلاص کے ساتھ کیے جائے اس کا ذکر خیر رہتی دنیا تک رہتا ہے اب اس قوم کے ساتھ کچھ خاص بات تھی جس کا تذکرہ ادھر آ رہا ہے اتبنون بکل ریعن آیتن تعبثون یہ تمہارا کیا حال ہے کہ ہر اونچے مقام پر لا حاصل ایک یادگار عمارت بنا ڈالتے ہو اور بڑے بڑے محل تعمیر کرتے ہو گویا کہ تمہیں ہمیشہ یہاں رہنا ہے یہ تھا اس قوم کا پہلا جرم آج تو شاید ہم اس کو جرم بھی نہیں کہتے آج لوگ اس کو ترقی کہتے ہیں اور آج لوگ اس کو ٹوریزم کہتے ہیں بڑی بڑی عمارتیں بناؤ کئی کئی منزلہ جس میں رہے نہ رہے کوئی لیکن یہ کہہ سکتے ہیں کہ جی دنیا کی سب سے اونچی عمارت اس شہر میں دنیا کا سب سے اونچا برج ادھر ہے دنیا کا سب سے اونچا ٹاور ادھر ہے سوچا جائے تو کیا ملے گا یاد رکھیے کہ اللہ تعالیٰ نے جو ریسورسز دیے ہیں یہ استعمال کرنے کے لیے دیے ہیں اس لیے نہیں دیے کہ اس کو ہم کمائیں اور اس کو صرف دنیا میں اپنی نمود و نمائش کا ذریعہ بنا دیں یادگاروں کے نام پہ ہی کیوں نہ مینار بنے اس یادگار کی بجائے اگر جس ملک میں گھر نہیں رہنے کو چیزیں نہیں آپ دیکھیے کہ یہ ٹرینڈ اب ہوتے تھے ہمارے ملکوں میں بھی آ رہا ہے بعض دفعہ جو راؤنڈ اباؤٹس ہیں یہ چوک ہیں ان کو بہت سجا دیا جاتا ہے اس کے اوپر بڑی بڑی خوبصورت اور بڑی مہنگی قسم کی بلڈنگز نما کچھ چیزیں تعمیر کی جاتی ہیں کچھ سلوگنز ہوتے ہیں تو اگر وہی اینٹیں کسی مسجد کے اندر لگ جائیں تو 10 لوگ ہی نماز پڑھنے کے لیے تیار ہو جائیں گے کسی غریب کے گھر میں لگیں تو ایک بندے کا ہی گھر آباد ہو جائے تو جو قوم اپنے ریسورسز کو ضائع کرتی ہے اللہ تعالیٰ اس کو ضائع کر دیتا ہے بنانے ہیں تو اسکول بناؤ ہاسپٹلس بناؤ یادگاریں بنانے سے کچھ بھی نہیں ہوگا کیونکہ کل من علیہا فان ویبقی وجہ ربک ذو الجلال والاکرام اسی طرح آپ دیکھیے کہ جب مغلیہ دور تھا تو اس دور میں بھی اس طرح کی عمارتوں کا بہت رجحان ہوا بعض دفعہ صرف کسی ایک قبر کے اوپر بڑی بڑی عمارتیں بنا دی گئیں اور آج لوگ اس کو دنیا کے عجوبے سمجھتے ہوئے دیکھنے جاتے ہیں حالانکہ اسلام اس کے بارے میں اپنا مزاج بڑا واضح رکھتا ہے تو جب قومیں اس طرح کرتی ہیں آج دیکھیے کہ ان لوگوں کا ان حکومتوں کا نام تک نہیں دکھتا پھر دوسرا ان کا جرم کیا تھا وہ اذا بتشتم بتشتم جبارین اور جب کسی پر ہاتھ ڈالتے ہو تو جبار بن کر ڈالتے ہو بس تم لوگ اللہ سے ڈرو اور میری اطاعت کرو ڈرو اس سے جس نے وہ کچھ تم کو دیا ہے جو تم جانتے ہو تمہیں جانور دیے اولادیں دیں باغ دیے اور چشمے دیے مجھے تمہارے حق میں ایک بڑے دن کے عذاب کا ڈر ہے یہ کون سا تھا بڑا دن جو قوموں کے اوپر نبیوں کی نافرمانی پہ آتا تھا آج امت مسلمہ کے لیے جب بڑے دن کی بات ہوتی ہے تو یوم آخر ہے قیامت کیونکہ اللہ تعالیٰ نے امت مسلمہ کو دنیا کے اجتماعی عذابوں سے بچایا ہوا ہے لیکن پچھلے انبیاء کرام نے قوموں کو جو ڈرایا تھا اس کا حال یہی تھا اور اس کا تذکرہ سورۃ فجر کی آیت 6-7 میں بھی آتا ہے کہ الم ترى کیف فعل ربک بعاد ارم ذات العماد، کیا کہ تو نے دیکھا نہیں کہ تیرے رب نے ستونوں والوں کے ساتھ کیا کیا، یعنی عاد ارم کے ساتھ، اور یہ کون لوگ تھے؟ التی لم یخلق مثلها فی البلاد، کہ جن کی طرح کا کوئی ملک دنیا میں تھا ہی نہیں، یعنی اتنی طاقت تھی، اتنا کچھ تھا. سورۃ اعراف 69 میں اللہ تعالیٰ کہتے ہیں وزادکم فی الخلق بسطہ، اللہ نے تمہیں جسمانی طاقت میں خوب کیا. تو کیا پتہ چلتا ہے کہ اللہ قوموں کو جو طاقتیں دیتا ہے وہ صرف اپنا نام بنانے کے لیے نہیں دیتا، بلکہ اس لیے دیتا ہے کہ اس کو استعمال کر کے اللہ کا نام بلند کیا جائے. سورۃ حامیم سجدہ آیت 15 میں بھی آتا ہے کہ آد رہے وہ آد، انہوں نے تو زمین میں تکبر کیا اور کہنے لگے کوئی ہے ہم سے بڑا زور آور. تو جب لوگوں کو اپنے اوپر فخر ہونے لگتا ہے تو اللہ تعالیٰ اس فخر کی نشانیوں کو بھی مٹا دیتا ہے. آج ہمیں کوئی ایک فرد بھی ان کا نہیں دکھتا جو بڑے بڑے دعوے کرتے تھے کہ کوئی ہم سے ہے زیادہ اونچا. ان کے بڑوں نے ان کو غلط طرف ڈال دیا. تو اللہ تعالیٰ سے یہ دعا کرنی چاہیے کہ جو اللہ سبحانہ تعالیٰ نے نعمتیں دی ہیں وہ ہم اس کے راستے میں استعمال کریں. اور یہاں سے ایک اور بات پتہ چلتی ہے کہ اللہ والے یا نبی جو ہوتے ہیں اپنے دور کے، ان کو وقت سے پہلے سمجھ آنے لگ جاتی ہے کہ اب انجام کیا ہوگا. دنیا کے نقشے پہ نظر ڈال کے دیکھ لیجیے، آج کے دور میں جن مسلمان ملکوں نے بڑا بننا چاہا، جنہوں نے اپنے ملک میں ایسی ایسی عمارتیں قائم کی کہ لوگ ان کو ہیونلی پیراڈائز کہیں، یا وہاں ساری دنیا سے آ کے ٹوریزم کرے، اور جہاں کوئی ٹوریزم ہوگا وہاں بے حیائی عام ہوگی، مہنگائی عام ہوگی، وہاں کے جو لوکل لوگ ہیں وہ احساس کمتری کا شکار ہوں گے. آپ دیکھیے آج ان ملکوں کا نام تک آپ کو نہیں ملتا، ختم ہو گیا، سب کچھ مل گیا مٹی میں، کیونکہ اللہ کو پسند نہیں. آج یہی کچھ مسلمان دوسرے کریں گے، اللہ نہ کرے کہ آنے والے سالوں میں یہی انجام ان کا ہو. اس لیے عذاب یوم عظیم، اس سے دنیا میں ڈرنا ہے. اللہ تعالیٰ کہتے ہیں کہ ان کی باتیں نبی کی تو بہت اچھی تھی، لیکن ذرا قوم کا بیکار قسم کا جواب سنیے. قالوا سواؤن علینا، انہوں نے جواب دیا تو نصیحت کر یا نہ کر، ہمارے لیے سب یکساں ہیں، یہ باتیں تو یوں ہی ہوتی چلی آئی ہیں، اور ہم عذاب میں مبتلا ہونے والے نہیں. آخر کار انہوں نے اسے جھٹلا دیا اور ہم نے ان کو ہلاک کر دیا. یقیناً اس میں ایک نشانی ہے مگر ان میں سے اکثر لوگ ماننے والے نہیں. اور حقیقت یہ ہے کہ تیرا رب زبردست بھی ہے اور رحیم بھی ہے. اس طرح سے اللہ تعالیٰ نے ان کے لیے یہ سب کچھ کر دیا کہ آج ان کی باتیں مثال بن گئیں. مکہ والوں کے لیے بھی قوم عاد اور ثمود کے قصے عبرت تھے. جیسے ہر دور میں کوئی لوک داستانیں ہوتی ہیں، تو وہاں کے لوگ اپنے بچوں کو اور اپنی نسلوں کو ان کے قصے اس سوچ کے ساتھ سناتے تھے کہ دیکھو یہ لوگ دنیا میں آئے تھے لیکن اللہ نے ان کو اپنے عذاب میں مبتلا کر دیا. اللہ تعالیٰ ترقی سے نہیں روکتا، لیکن اللہ فخر والی ترقی سے روکتا ہے. اللہ کو سائنس کی ترقی بہت پسند ہے، ڈسکوریز بہت پسند ہے، ستاروں پہ کمندے ڈالے اللہ کو بہت پسند ہے، لیکن اللہ کو اپنے نام پہ بڑا بننا نہیں پسند. یہ چیز بالکل درست نہیں ہے. اس لیے اب اگلے نبی کی زندگی میں بھی ہم کچھ اور چیزیں دیکھیں گے. اور وہ کون سے نبی ہیں؟ حضرت صالح علیہ السلام، جو قوم ثمود کی طرف بھیجے گئے. کذبت ثمود المرسلین، ثمود نے رسولوں کو جھٹلایا. یاد کرو جبکہ ان کے بھائی صالح نے ان سے کہا کیا تم ڈرتے نہیں ہو؟ دیکھیے یہ ڈر بڑی نعمت ہے، وہ ڈر جو اللہ کے عذابوں سے بچا لے، اور وہ ڈر جو اللہ کی نافرمانی سے روک لے، یہ بڑا مبارک ہوتا ہے. اس لیے اس کی دعا کرنی چاہیے کہ اللہ ہمیں یہ ڈر دے. سب کچھ دے کر اپنا اگر آپ کو یہ ڈر ملتا ہے نا تو لے لے. یہ اتنی قیمتی چیز ہے کہ جس نے اللہ کا ڈر اور اللہ کا خوف لے لیا، گویا کہ اس کی ہر نعمت کے لیے آزمائش کی بجائے رحمت بن جائے گی. کیونکہ ایسی چیزیں انسان کو بہت زیادہ اللہ سے دور کر دیتی ہیں جو اللہ کے ڈر اور خوف کے بغیر ہوتی ہیں. خیر، ڈر کی بات کروا کے کیا کہا، پیغام وہی تھا وعتیعون، اور میری اطاعت کرو، میں تمہارے لیے ایک امانت دار رسول ہوں، لہذا تم اللہ سے ڈرو اور میری اطاعت کرو، اور دیکھو میں اس کام پر تم سے کسی اجر کا طالب نہیں ہوں، میرا اجر تو رب العالمین کے ذمے ہے. کیا تم ان سب چیزوں کے درمیان جو یہاں ہیں بس یوں ہی اطمینان سے رہنے دیے جاؤ گے؟ اس کو ہائی لائٹ کر لیں، ہم سب کے لیے اس کے اندر ایک بہت بڑا سبق ہے. آج دیکھیے اگر ہماری زندگی پرسکون ہے، لگژریس ہے، صحت بھی ہے، بچے بھی آنکھوں کی ٹھنڈک بنے ہوئے ہیں، شوہر بھی ہمیں خوش کرتے ہیں، رشتہ دار بھی ہم سے خوش ہیں، لیکن اللہ تعالیٰ ایک سوال پوچھتا ہے، اَتُتْرَكُونَ فِيمَ هَاهُنَا آمِنِينَ، کیا تم ہمیشہ اسی حال میں رہو گے؟ ہم خود دیکھتے ہیں کہ چند سال ہمارے ایک حساب سے گزر جاتے ہیں، उसके बाद हमारी जिंदगी में कोई ना कोई उलपुट शुरू हो ही जाती है, चेंज हो जाती है, कहीं मूव होना पड़ जाता है, कोई सेहत बीमारी में या बीमार से सेहत में बदलता है, कुछ ना कुछ जरूर होता है। बिल्कुल इसी चीज से अपने आप को हमेशा डराते रहे, आज तो मैं इत्मीनान में हूं लेकिन शायद ऐसे हमेशा नहीं रहेगा और यकीनन ऐसे नहीं रहेगा। अगर ये असूल होता तो आज हमारी नानियां और हमारी दादियां हमारे अंदर रहकर उसी सेहत और आफियत से जी रही होती जिसमें वो अपनी जिंदगियों में थी, जिसके अंदर उन्होंने जिंदगी आराम की गुजारी। नहीं, कुल्लु मन अलैहा फान, इस दुनिया को जवाल आना है, इसकी नेमतें होंगी। और दूसरी बात यह है कि अगर नेमतें दी हैं तो क्या तुम ये सोचते हो कि कभी इसका हिसाब नहीं होगा? हिसाब तो होगा, इसलिए आज फिक्र कर लो। फी जन्नातिम व उयून व जुरूइम व नखलिन तलुहा हजीम, क्या तुम यहीं छोड़ दिए जाओगे इन बागों और चश्मों में, इन खेतों और नखलिस्तानों में जिनके खोशे रस भरे हैं? तुम पहाड़ खोद खोद कर फखरिया इनमें इमारतें बनाते हो। अल्लाह से डरो और मेरी इताअत करो, इन बेलगाम लोगों की इताअत ना करो जो जमीन में फसाद बर्पा करते हैं और कोई इसलाह नहीं करते। उन्होंने जवाब दिया, तू तो महज एक सहर ज़दा आदमी है, तो हम जैसे एक इंसान के सिवा और है ही क्या, ला कोई निशानी अगर तू सच्चा है। सालेह ने कहा, ये ऊंटनी है, एक दिन इसके पीने का है और एक दिन तुम सबके पानी लेने का है, इसको हरगिज न छेड़ना वरना एक बड़े दिन का अजाब तुमको आ लेगा। मगर उन्होंने इसकी कूंछें काट डाली और आखिरकार पछताते रह गए और अजाब ने इनको आ लिया। इन्ना फी ज़ालिका लआया फमा कान अक्सरहुम मुमिनीन, यकीनन इसमें एक निशानी है मगर इनमें से अक्सर मानने वाले नहीं। और हकीकत यह है कि तेरा रब जबरदस्त भी है और रहीम भी है। क्या निशानी है इसमें? आप देखिए, अल्लाह ने इनको वो फल दिए थे जिसके लिए लफ्ज हजीम आया, इस तरह के फल जो पक पक के खुद ही गिरने लगे। खजूर कैसे खोशे जो फलों से लदे हों और अपने बोझ की वजह से झुक जाए और खुद ही खजूर फट जाए, उसको हजीम कहते हैं। अल्लाह ताला ने ये सब कुछ किया। पीछे कौम आद की बात हमने पढ़ी कि वो बुलंद इमारतें बनाते थे, इसी तरह समूद अपने दौर की बहुत तरक्की याफ्ता कौम थी, पहाड़ों को तराश कर उसके अंदर इमारतें बनाते थे। सूरह फजर में जिस तरह कौम आद को जातुल एमाद कहा गया, इसी तरह समूद के लिए लफ्ज आया अल्लजीन जाबुस सख्र बिलवाद, ये वो लोग हैं जिन्होंने वादियों में चट्टानों को तराशा था और घर बनाए थे, बड़े बड़े घर बनाते थे। सूरह आराफ 74 में आता है, तत्तखिज़ून मिन सुहूलिहा कुसूरन, क्या तुम नरम मट्टी से महल बनाते हो? अल्लाह ताला ये सब बताता है कि इनका ये सब कुछ फरहीन या फारहीन, ये अपनी बड़ाई और अपनी दौलत और उसकी नुमाइश के लिए करते थे, अपने फन का कमाल दिखाना चाहते थे, अपने फन को बड़ा करना चाहते थे। और किसी भी बिगड़े हुए माशरे की यही अलामत होती है कि गरीब लोग तो सर छुपाने को तरसे और अमीर और बड़े लोग जो होते हैं वो अपनी जरूरत से इतने बड़े बड़े महल बना लेते हैं कि बाद में वो सिर्फ उनके लिए यादगारें बन जाती हैं। आज आप देखिए इसमें कुछ नहीं दिखता, लेकिन कौम समूद की जो इमारतें ना उनमें कुछ मौजूद है। अगर आप देखें मदीना मनवरा और तबूक के दरमियान हजाज के मशहूर मुकाम अल ओला कहते हैं आज के दौर में, वहां इनके घर आज भी मौजूद है। नबी सलम के दौर में इस जगह को वादी अल कुरा कहते थे, चंद फासले पर मौजूद है। हिजर के नाम से इसके इलाके को पहले भी मौसूम किया जाता था। इतनी ग्रीन वादी है, सरसब्ज और शादाब, और वाकई ऐसे लगता है कि यहाँ अल्लाह ने एक बड़ी बसाई थी कौम। लेकिन आज क्या है? कुछ भी तो नहीं है। अल्लाह ताला की नेमतें जब मिसयूज होती हैं तो यही हालात हो जाते हैं। अल्लाह ताला हमें अमल वाला बना दे और वाकई से नसीहत लेने वाला बना दे। आप देख रहे हैं कि हर कौम के साथ एक नया जुर्म है, इसी तरह बगली कौम कौम लूत के जिसका जुर्म आज के दौर के साथ बहुत ही ज्यादा टैली करता है, और वो क्या? कज़्ज़बत कौम लूत इल मुरसलीन इस क़ाल लहुम अखूहुम लूतुन अला तत्तकून इन्नी लकुम रसूलुन अमीन। लूत की कौम ने रसूलों को झुटलाया, याद करो जबकि इनके भाई लूत ने इनसे कहा था, क्या तुम डरते नहीं? मैं तुम्हारे लिए एक अमानतदार रसूल हूँ, लिहाजा तुम अल्लाह से डरो और मेरी इताअत करो। मैं इस काम पर तुमसे किसी अजर का तालिब नहीं हूँ, मेरा अजर तो रब्बुल आलमीन के जिम्मे है। क्या तुम दुनिया की मखलूक में से मर्दों के पास जाते हो और तुम्हारी बीवियों में तुम्हारे रब ने تمہارے لیے جو کچھ پیدا کیا ہے اسے چھوڑ دیتے ہو، بلکہ تم لوگ تو حد سے ہی گزر گئے ہو۔ انہوں نے کہا، اے لوط، اگر تو ان باتوں سے باز نہ آیا تو جو لوگ ہماری بستیوں سے نکالے گئے ہیں تو بھی ان میں شامل ہو کر رہے گا۔ اس نے کہا، تمہارے کرتوتوں پر جو لوگ کڑ رہے ہیں میں ان میں شامل ہوں، یعنی تمہاری ان حرکتوں پہ مجھے بھی بہت دکھ ہو رہا ہے۔ اے پروردگار، مجھے اور میرے اہل و عیال کو ان بدکرداروں سے نجات دے، آخر کار ہم نے اسے اور اس کے سب اہل و عیال کو بچا لیا سوائے ایک بڑھیا کے جو پیچھے رہ جانے والوں میں سے تھی۔ یہ کون تھی؟ حضرت لوط علیہ السلام کی بیوی۔ اللہ کا قانون دیکھیے کتنا بے لاک ہے۔ پھر باقی ماندہ لوگوں کو ہم نے تباہ کر دیا اور ان پر برسائی ایک برسات، بڑی ہی بری بارش جو ان ڈرائے جانے والوں پر نازل ہوئی۔ ان نفی ذالک لآیہ، یقیناً اس میں ایک نشانی ہے، مگر ان میں سے اکثر ماننے والے نہیں، اور حقیقت یہ ہے کہ تیرا رب زبردست اور رحیم بھی ہے۔ یہاں آپ دیکھیے قوم لوط کے جرم کی بات ہے، آج ویسٹ والے بھی ہومو سیکشویلٹی کو پروٹیکٹ کر رہے ہیں۔ آپ دیکھیے کہ سر شرم سے جھک جاتا ہے جب انسان اپنے ہی لوگوں کی ایسی باتیں سنتا ہے۔ ایسے ہی اتفاق سے کہ ایک لنک میرے سامنے آ گیا جس میں لکھا ہوا تھا کہ شیم فار 97% مسلمز، اور شاید اس کے آگے پاکستانی لکھا ہو گیا تھا کچھ بھی۔ نہ چاہتے ہوئے بھی میرا ہاتھ اس پہ رکا، اور اس کے بعد ہوا کیا کہ میں نے اس کو دیکھا، وہ 2-3 منٹ کا کوئی کلپ تھا، جس کے بعد ہوا کیا کہ اس میں انہوں نے گوگل والے، ایک بڑا معروف سسٹم ہے جس کے ذریعے لوگ سرچ کرتے ہیں، تو انہوں نے کوئی اپنی ایک سال کی رپورٹ پیش کی کہ جس میں بتایا تھا کہ کس ملک میں ہمیں میکسیمم گوگلز ہوتے ہیں، یعنی کون لوگ سب سے زیادہ ہمیں یوز کرتے ہیں اور کس مد میں۔ یقین کریں کہ مجھے بتاتے ہوئے بھی میرا سر شرم سے جھک رہا ہے۔ سب سے پہلی بات جس نے میرے کان کھڑے کیے کہ وہ کہتے ہیں فلاں ایئر میں سب سے زیادہ جو ہمارا سسٹم یوز کیا نا، وہ پاکستان نے کیا، سرچ کیا۔ چلو بھائی، ہو سکتا ہے بہت اچھی چیزیں سرچ کی۔ اور اس کے بعد وہ لڑکی تھی ایک بیٹھی، اس کا اپنا حال الیا بھی کوئی اتنا اچھا نہیں تھا، اور دو لڑکے تھے۔ یقین کریں، ہنس ہنس کے جیسے لوٹ پاٹ ہو کے انہوں نے وہ رپورٹ پڑھ کے سنائی۔ سر شرم سے جھک رہا تھا کہ گوگل میں سرچ کیا کیا ہے پاکستانیوں نے۔ ہر لفظ کے اینڈ پہ بس سیکس آتا تھا، یہ کہہ لیں، کہیں اینیمل سیکس، کہیں ہیومن سیکس، کہیں ڈاگ سیکس، کہیں کیمل سیکس۔ اور وہ ہنس کے مذاق میں کہہ رہے تھے ان کو عورت اور مرد کے تعلق میں آپ اس سے زیادہ آپ دوسروں پہ آگے ہیں۔ یعنی آپ غور کیجئے، مجھے اتنا زیادہ اس پہ دکھ ہوا کہ دیکھو ہم جن کی چیزیں استعمال کرتے ہیں پھر وہی ہمارا مذاق اڑاتے ہیں، اور ان کا انداز انتہائی تحقیر آمیز تھا۔ تو آپ سوچئے کہ ہماری قوم کس سرچ میں ہے، ہمیں کیا چاہیے؟ اور آج جو نیٹ کا استعمال کم پڑھے لکھے لوگ کر رہے ہیں، واللہ ہی وہ اسی قسم کا ہے۔ اور ایک ایک کلک جو ہم لگاتے ہیں نا کمپیوٹر میں جا کے، جن کو کمپیوٹر آتا ہے وہ اس کو ڈھونڈ کے آپ کو بتا سکتے ہیں آپ کہاں گئے، کس ویب پہ گئے، کتنے پہ گئے۔ الحمدللہ ہمارے پاس اپنی ویب سائٹ موجود ہے نا نور القرآن کی، آپ ہر دن لے لیں رپورٹ، ہر ہفتہ لے لیں، مہینے کا لے لیں، آپ کو ایک ایک کلک بتاتا ہے وہ کہاں سے لگا، کس دنیا کے ملک سے زیادہ لوگ ہیں۔ بعض دفعہ کبھی آؤٹ آف انٹرسٹ میں پوچھوں ان سے تو اتنے انیوژل ملکوں کے نام ہوتے ہیں، تو میں سوچتی ہوں کہ ان ملکوں میں کوئی اردو والا رہتا ہے جو ہماری ویب سائٹ دیکھتا ہوگا، کیونکہ ہمارے پاس تو موسٹلی اسٹاف اردو میں۔ لیکن کہاں سے کہاں ہوتی ہے، کون پہلی دفعہ آیا ہے، کون بار بار آیا ہے، کون اس پیج پہ کتنی دیر رہا ہے، دوسرے پیج پہ کتنی دیر، ایک ایک چیز سیو ہو جاتی ہے۔ مجھے تو ایسے لگتا ہے کہ اقرا کتابک کفا بھی نفسک الیوم علیک حسیبہ۔ آج دنیا والے ہماری ہر چیز کو، موومنٹ کو نوٹ کر لیتے ہیں، تو کیا اللہ کے پاس موو نہیں ہو رہی؟ اب اگر آج گوگل نے ایک سال کی رپورٹ آپ کو پڑھ کے سنا دی، تو کیا اللہ کی ذات آپ کو 60-70 سال کی رپورٹ نہیں پڑھ کے سنا سکتا؟ اتنا ضروری۔ اور آپ سب اپنے بچوں پہ گہری نظر رکھیں، شکل کے بھولے سیدھے۔ میرا بچہ بڑا بھولا ہے، یہ بڑا شریف ہے، کبھی بچوں کو اکیلے میں نیٹ نہ یوز کرنے دیں، واللہ ہی یہ بات میں آپ کو بڑے پیار سے کہتی ہوں۔ مردوں کو اکیلے کبھی کمپیوٹر پہ نہ بیٹھنے دیں، آپ خود نہ بیٹھیں اگر آپ کسی فتنے کا شکار ہو جاتی ہیں۔ اتنا گناہ میں، اتنا گناہ میں آپ بیٹھ کے پڑھ رہے ہوتے ہیں، ایک دم آگ کے اوپر کوئی حملہ کرتا ہے، کوئی نہ کوئی ایسی پاپ اپ ہو کے آتی ہے کہ آپ اپنی نظریں بند کر لیں۔ یا پھر اپنے گھروں میں جو کمپیوٹر یوز کرتے ہیں، کسی بھی ایسے دیندار برادر جن کو کمپیوٹر آتا ہو، کچھ چیزیں ایسے اندر ہوتی ہیں کہ پھر بلاک کر دی جاتی ہیں، اس کو سیو کر دیں۔ یقین کریں پاکستان میں بچوں کے ہاتھوں میں فون تو پچھلے 2-4 سالوں سے ہم دیکھ ہی رہے ہیں نا، یا اس سے بھی زیادہ۔ اس سال جو میں نے چیز دیکھی ہے نا، گھر میں نیٹ کوئی نہیں، جی کہیں جا رہے ہیں بھی میں نے ای میل چیک کرنی ہے نیٹ نہیں، ہاں بچوں کے فون میں ہے۔ اتنا سستا پیکج، کین یو بلیو؟ کہ ٹیلی فون جو ٹوٹا پھوٹا ہے، بچے کا ٹیلی فون तो उसके अंदर नेट भी डला हुआ है और वो चला रहा है। मैंने कहा ये बताओ कि ये करता क्या इसे, तो कहती नहीं कुछ नहीं बस फेसबुक है। फेसबुक की भी एक रिपोर्ट मैंने एक मौके पर सुनी थी कि सबसे ज्यादा फेसबुक के जो एप्लीकेंट्स हैं या उसको यूज करने वाले पाकिस्तान में। सोचिए जब मिसयूज किया जाता है नेमतों को तो यही हाल होता है। आज हमारे मुल्कों में जो ये बेबरकती है ये असल में ये कौमों की कहानी है। पिछली नबियों की कौमें भी तो आप देखिए कहाँ थी और पूरी खत्म हो गई। आज अल्लाह ने ऐसे लगता है मत ही मार दी। हम तो पता नहीं किन सोचों में पड़े हुए ना, हम तो खोए पड़े हैं कि बस जी हमें और माल कैसे कमाना है और हमें अपनी जिंदगी कैसे और अच्छी करनी। जितनी आपकी जिंदगी लग्जरियस होगी उतने फितने ज्यादा आएंगे। मैंने इतना ऑब्जर्व किया है, दौलतमंद से दौलतमंद घरों में भी रही हूँ अल्हम्दुलिल्लाह, हर तरह के रिश्तेदार होते हैं आपके, और बिल्कुल नपे तले भी रही हूँ। यकीन करें जमीन आसमान का फर्क है बच्चों के रवैयों में। एक इतने मुहज्जब इतने प्यार से बात करने वाले जी अम्मी जी करने वाले और दूसरे यूं चीखते हैं जैसे माँ ने कोई जुर्म कर दिया पैदा करके, और पीछे स्पून फीडिंग वही है। हर कमरे में आपका अलग टीवी है, बच्चों के पास कंप्यूटर है, आईपैड है, आईपॉड है, उनको पूरी इजाजत है ड्राइवर के साथ जहां जाए जो खाना बाहर से मंगा लें जहां जाए। नतीजा क्या है, आज खुद बच्चों को हमने अपने लिए रोग बना लिया है। तो अल्लाह से दुआ कीजिए कि ये जो कौमें लूत के साथ हुआ ये हमारी नस्लों के साथ ना हो, अल्लाह ना करे कैसा मामला हो। और ऐसी ऐसी चीजें आंखों के सामने आती है कि लोग इस तरह डिफेंड करते हैं, इतना डिफेंड करते हैं। एक और भी मेरी आंखों में कोई आ गई कि यानी यही होमोसेक्सुअलिटी और जिना को इतना डिफेंड किया जा रहा है नेट के ऊपर कि वाकई उसको सुनते वक्त एकदम बंदा लगता है वाकई इस्लाम ज्यादा ही सख्ती नहीं कर रहा, ये फील होने लगता है। अल्लाह ताला हम सब की नस्लों को बचा के रखे और हम बेहतरीन तरीके से इस फितनों के दौर से गुजर जाए। अल्लाह अकबर। फिर उसके बाद फरमाए नफी जालिकल आया, यकीनन इसमें एक निशानी है लेकिन इनमें अक्सर मानने वाले नहीं। और हकीकत यह कि तेरा रब जबरदस्त भी है और रहीम भी है। पीछे भी रब ऐसे ही था, आज भी ऐसे ही है। ये तो नबी सल्लम को अल्लाह ने जो इज्जत दी है, जो ऑनर दी है, और हमें अल्लाह के नबी से इस बात से भी मोहब्बत करनी चाहिए कि उनकी दुआओं की वजह से उनकी आज उम्मत इज्तमाई अजाबों से बची हुई है। एक और कौम कज़्ज़ब अस्हाबुल अयका अल-मुरसलीन, अस्हाबुल अयका ने रसूलों को झुटलाया। याद करो जबकि शुएब ने इनसे कहा था क्या तुम डरते नहीं, मैं तुम्हारे लिए एक अमानदार रसूल हूँ, लिहाजा तुम अल्लाह से डरो और मेरी इताअत करो, मैं इस काम पर तुमसे किसी अजर का तालिब नहीं हूँ, मेरा अजर तो रब्बुल आलमीन के जिम्मे है, पैमाने ठीक भरो और किसी को घाटा न दो, सही तराजू से तोलो और लोगों को इनकी चीजें कम न दो, जमीन में फसाद न फैलाते फिरो, इस जात का खौफ करो जिसने तुम्हें और गुज़श्ता नस्लों को पैदा किया। उन्होंने कहा तू महज एक सहर जदा आदमी है। आखिर में लोग यही कह देते हैं जी आप पे तो जादू हो गया, आप तो बस ऐसे और आप तो बस हद से गुजरे हुए, आप तो ना खुश रहते हैं ना किसी को खुश देख सकते हैं। कहने लगे तुम पर तो बस जादू हो गया, किसी का असर चढ़ गया तुम पे, और तू कुछ नहीं मगर एक इंसान हम ही जैसा, और हम तो तुझे बिल्कुल झूठा समझते हैं, अगर तू सच्चा है तो हम पर आसमान का कोई टुकड़ा गिरा दे। शुएब ने कहा मेरा रब जानता है जो कुछ तुम कर रहे हो। उन्होंने इसे झुटला दिया और आखिरकार छतरी वाले दिन का अजाब इन पर आ गया और वो बड़े ही खौफनाक दिन का अजाब था। यकीनन इसमें एक निशानी है मगर इनमें से अक्सर मानने वाले नहीं। और हकीकत यह है कि तेरा रब जबरदस्त भी है और रहीम भी है। अब देखिए अब इस कौम की कमी नाप तोल में कमी कि किस तरह से उस कौम ने दिखाने के बाट और जलाने के बाट और रखे हुए थे, और इसी से फिर एक मिजाज बन जाता है कि हर चीज उनकी खराब होने लगती है। अल्लाह ताला ने उनको भी पटख के रख दिया। आज हमारे अपने हालात को देख लीजिए, किसी चीज पे आपको एतबार नहीं। वल्लाही इतनी यानी खौफनाक किस्म की एक वीडियो मैंने पिछले दिनों दिखाई वहां क्लासेस में, उसके बाद हाल ये हो गया कि ना तो बाहर की मिठाई खाने को दिल करता है और ना कोई ऐसी चीज जिसमें दूध डलता है। एक रिपोर्ट है यानी दूध की कमी को पूरा करने के लिए दूध अब कैसे बन रहा है, थोड़ा सा शैम्पू डालते हैं झाग के लिए और संघाड़ों का आटा डालते हैं और उनको फेंटते हैं, फिर उसके अंदर पानी डालते हैं, फिर उसके अंदर गुलाब का जो अरक होता है खुशबू के लिए वो डालते हैं, फिर 1 किलो दूध डाल देते हैं, फिर इस सारे को मिक्स कर करा के तो 1 किलो से 10 किलो दूध बन जाता है। ये तो मैंने आपको बड़ी नपी तुली बताई है। एक और पूरी वीडियो बनी हुई है, टीवी रिपोर्ट है, और इसी तरह से वो कहते हैं क्या करें जब त्यौहार आते हैं तो मिठाई की मांग हो जाती है खान दूध की, तो फिर हम दूध की कमी इस तरह पूरी करते हैं। जी उन्होंने पूछा आप क्यों करते हो, यकीन करें जिसने भी देखी वो कहते हैं उस दिन के वजह से जो बंदा दूध देने आ रहा है गवाला, हम उससे पूछते हैं बताओ दूध कहाँ से आता है, क्या ले रहे हो, और बिल्कुल खुलेआम, और वो खुद बता रहे हैं करने वाले, उन्होंने अपनी शक्लें छुपाई हुई है, कहते क्या करें जी हमारे बच्चों ने थोड़ी खाना है, फिर हम क्या करें, हमने दूध की डिमांड तो पूरी करनी है ना। और भी कई तरीकों से, कास्टिक सोडों से दूध बन रहा है, और ये जो झाग बनती है ये उसके साथ बन जाती है, कहता है एक तो ऐसा तरीका है जिसमें 1 किलो दूध भी नहीं डालना पड़ता हमें। सोचिए जब इंसान बेहिस होता है ना तो इस तरह होता है, हमारे कौन से बच्चों ने खाना पीना है, लंबी चौड़ी कहानी है, आप बैठ जाए नेट पे यकीन करें दिमाग घूम जाता है बंदे का, आपको ये कुछ दिखता है और आगे से आगे किस तरह से लोगों को माल की मोहब्बत ने अंधा कर दिया, बेहिस हो चुका है इंसान, इस तरीके से गलत चीजें होती हैं, आप कभी ट्रस्ट कर ही नहीं सकते कि जो चीज मैंने कही थी मुझे वही मिली है। तो अल्लाह ताला आज इन कौमों को फिर भी बचाए हुए है ना, इसलिए कि अल्लाह के नबी की दुआ है। अल्लाह अकबर। अब सूरत का खात्मा है, फरमाया وَإِنَّهُ لَتَنزِيلُ رَبِّ الْعَالَمِينَ نَزَلَ بِهِ الرُّوحُ الْأَمِينُ عَلَى قَلْبِكَ لِتَكُونَ مِنَ الْمُنذِرِينَ। ये रब्बुल العالمین की नाजिल करदा चीज है, इसे लेकर तेरे दिल पर अमानतदार रूह उतरी है ताकि तू इन लोगों में शामिल हो जो अल्लाह की तरफ से हल्के खुदा को डराने वाले हैं और साफ साफ जुबान अरबी में है, और अगले लोगों की किताबों में भी ये मौजूद है। क्या इन अहले मक्का के लिए ये कोई निशानी नहीं कि इसे उलमाए बनी इसराइल जानते हैं, लेकिन इनकी हर धर्मी का हाल तो ये है कि अगर हम इसे किसी अजमी पर भी नाजिल कर देते और ये फसीह अरबी कलाम इनको पढ़कर सुनाता तब भी ये मान कर न देते, इस तरह हमने इस जिक्र को मुजरिमों के दिलों में गुजारा है, वो इस पर ईमान नहीं लाते जब तक के अजाब अलीम को न देख लें, फिर जब वो बेखबरी में इस पर आ पड़ता है इस वक्त वो कहते हैं कि आप हमें कुछ मोहलत मिल सकती है। आप देखिए कि जब कौमों को डराया गया तो यही हाल हुआ, अल्लाह के नबी सल्लम पे भी तो यही सारे इतराजात थे कि हमने तो ये बातें कभी नहीं सुनी, और नबी सल्लम पे जो इल्जाम थे उसमें से एक ये था कि आपके ऊपर शैतान आता है नौजुबिल्ला और वो ये आपके ऊपर नाजिल कर जाता है, हालांकि आपके ऊपर जिब्राइल अलैहिस्सलाम आते थे, अल्लाह ताला उन्हीं की बात यहाँ बयान करके फरमाते हैं। तो क्या ये लोग हमारे अजाब के लिए जल्दी मचा रहे हैं, तुमने कुछ गौर किया, अगर हम इन्हें बरसों तक ऐश करने की मोहलत भी दे दें और फिर वही चीज इन पर आ जाए जिससे इनको डराया जा रहा है तो वो सामान अजीज जो इनको मिला हुआ है इनके किस काम आएगा। सोचो ये दुनिया की चीजें इनको फायदा देंगी, फिर देखो हमने कभी किसी बस्ती को इसके बगैर हलाक नहीं किया कि उसके लिए खबरदार करने वाले, हक्के नसीहत अदा करने वाले मौजूद थे और हम जालिम न थे। इस किताब मुबीन को शयातीन लेकर नहीं उतरे, न ये काम इनको जचता है और ना ही वो ऐसा कर सकते हैं, वो तो इसकी समाध तक से दूर रखे गए हैं। पस नबी अल्लाह के साथ किसी दूसरे माबूद को ना पुकारो वरना तुम भी सजा पाने वालों में शामिल हो जाओगे। अपने करीब तरीन रिश्तेदारों को डराओ, ईमान लाने वालों में से जो लोग तुम्हारी पैरवी इख्तियार करें इनके साथ तवाजो से पेश आओ, लेकिन अगर वो तुम्हारी नाफरमानी करें तो इनसे कह दो कि जो कुछ तुम करते हो इससे मैं भी बरी उज़िमा हूँ, और इस जबरदस्त और रहीम पर तवक्कुल करो जो तुम्हें उस वक्त देख रहा होता है जब तुम उठते हो, और सजदा गुजार लोगों में तुम्हारी नकलो हरकत पर निगाह रखता है, वो सब कुछ सुनने और जानने वाला है। इसमें आप देखिए जो आयत वंजर अशीरत अल अक़रबीन, ये बिल्कुल इब्तदाई दौर की है। इस आयत के नजूल के बाद फिर अल्लाह के नबी ने अपने रिश्तेदारों को वॉर्न करना शुरू कर दिया था। दूसरी बात आप देखिए कि यहाँ पे शायरों की बात हुई, किस तरीके से ये लोग, सॉरी शयातीन की बात हुई कि लोग ये कहते थे कि ये कुरान शैतानों के जरिए आप तक आता है, तो अल्लाह ताला ने अपना निजाम बता दिया कि शयातीन तो इसको सुनने से दूर रखे जाते हैं, यानी इंसानों के बिगाड़ तो इंसानों का बिगाड़ है, शैतानों के बिगाड़ से भी अल्लाह ताला ने इस किताब को महफूज रखा, इतनी कीमती ये किताब है। कभी आपने देखा होगा कुछ बड़े कीमती डॉक्यूमेंट्स गवर्नमेंट के एक जगह से दूसरी जगह मूव हो, या असलहा मूव हो, या फौजी हो, तो पूरी नाकाबंदी कर दी जाती है शहर की, इधर उधर से रास्ते खाली कराए जाते हैं। इससे भी ज्यादा प्रोटोकॉल के साथ ये किताब उतरी ताकि इसमें हल्की सी भी अमेजिश ना हो, और आप सोचें खुद को चुटकी काट के पूछें मैं वो किताब पढ़ रही हूँ, मैं उस किताब की खिदमत कर रही हूँ, मैं उस किताब को वक्त दे रही हूँ, मैं कितनी खुशकिस्मत हूँ, मैं इस वक्त पता नहीं कहाँ खोई होती, कहाँ लुढ़की होती, किस नफ्स की ख्वाहिश में होती, किस पेट को पूछने में लगी होती, अल्लाह ने मुझे इतनी प्यारी किताब की खिदमत के लिए चुन लिया, अल्लाह तुम मरते दम तक मुझे इसके साथ रखना ताकि इस किताब को दूसरों तक पेश करूं। अल्लाह के नबी पर जो इल्जाम लगे उनमें से एक इल्जाम ये था कि आप शायर हैं। अल्लाह ताला कहते हैं ये कैसे हो सकता है, تم میرے نبی کو شاعر کہتے ہو؟ لوگوں کیا میں تمہیں بتاؤں کہ شیاطین کس پر اترتے ہیں؟ وہ ہر جالساز بدکار پر اترا کرتے ہیں، سنی سنائی باتیں کانوں میں پھونکتے ہیں اور ان میں سے اکثر جھوٹے ہوتے ہیں۔ رہے شعرا تو ان کے پیچھے بہکے ہوئے لوگ چلا کرتے ہیں، کیا تم دیکھتے نہیں ہو کہ وہ ہر وادی میں بھٹکتے ہیں اور ایسی باتیں کہتے ہیں جو کرتے نہیں، بجز ان لوگوں کے جو ایمان لائے اور جنہوں نے نیک عمل کیے اور اللہ کو کثرت سے یاد کیا، جب ان پر ظلم کیا گیا تو صرف بدلہ لے لیا، اور ظلم کرنے والوں کو عنقریب معلوم ہو جائے گا کہ وہ کس انجام سے دوچار ہوتے ہیں۔ یہاں آپ دیکھیے کہ شعرا کی بات ہے، اور وہ کیا کہ نبی صلی اللہ علیہ وسلم پہ جو الزام تھا شاعری کا، تو آپ بتائیے کہ کیا شاعر وہ کام کرتے ہیں جو اللہ کے نبی نے کیا؟ یا عموماً شعرا کی جو باتیں ہیں وہ پیش کی گئیں کہ بے مقصد پھرتے ہیں، ان کا کوئی مقصد نہیں۔ دیکھیے، ایک ہے اللہ کی محبت، وہ بھی بندے کو دیوانہ کرتی ہے۔ نبی اللہ کی محبت میں دیوانہ وار کام کرتے ہیں نا، محبت میں لوگوں کو کھانا پینا بھول جاتا ہے، نبیوں کو اللہ کی محبت میں کھانا پینا بھول جاتا ہے۔ دنیا میں لوگ جو کسی سے محبت کرتے ہیں تو اس کی یاد میں وہ اپنے آپ کو بالکل مست کر لیتے ہیں، اس طرح اللہ کا کام بندے کو مست کرتا ہے۔ اس سے لوگ پھر دین کے کام کرنے والوں کو اس طرح سے شاعر یا بہکاوا سوچتے ہیں۔ جو اللہ کے لیے یہ سب کر لے گا نا، تو اس کو دنیا میں کسی کے لیے مرنے مٹنے کی ضرورت نہیں رہے گی۔ اس کے برعکس جھوٹی شاعری، جھوٹے گانے، جھوٹی باتیں، اسلام اس کی اجازت نہیں دیتا۔ ایک جھوٹے شعر کو پڑھنا، یاد رکھنا، اس طرح سے جیسے کانوں میں پیپ کا ڈلنا۔ بہت زیادہ اس کے اوپر روایات آتی ہیں جو آپ ڈیٹیلز میں سن سکتے ہیں، کہ شاعری بذات خود بری نہیں، نثر کی طرح ہے۔ اگر موضوع اچھا ہے تو پسندیدہ ہے، موضوع اچھا نہیں تو ناپسندیدہ ہے۔ نبی صلی اللہ علیہ وسلم کے پاس ایک صحابی تھے جو شاعری کرتے تھے، جب یہ آیتیں نازل ہوئیں تو بہت ہی گھبرا گئے، پریشان ہوئے، کہا اللہ کے نبی میں ایسا ہوں کیا؟ تو آپ نے کہا نہیں، الا الذین آمنوا وعملوا الصالحات وذکروا اللہ کثیرا وانتصروا من بعد ما ظلموا۔ کہا نہیں، تم ایسے نہیں ہو، تم اللہ پر ایمان بھی لاتے ہو، عمل صالح کرتے ہو، اور جب کافر نبی صلی اللہ علیہ وسلم کی حذف کرتے تھے تو اس وقت یہ مسلمان نبی صلی اللہ علیہ وسلم کی طرف سے شعر کہتے تھے۔ تو کہا اس میں کوئی حرج کی بات نہیں، اچھے شعر برے نہیں ہیں، ماں باپ کی محبت کے شعر برے نہیں ہیں، شرط کیا کہ ان سب کے اندر شرک نہ ہو، غلوب نہ ہو، اور اسی طرح سے جھوٹ اور مبالغہ نہ ہو۔ فلموں کے چار گانے سوچ کے دیکھیے، زمین کو آسمان سے ملانے کی باتیں، تیرے لیے جیوں تیرے لیے مروں، یہ شعر کیا ٹھیک ہے؟ قل ان الصلاۃ و نسکی و محیایا، اللہ تو یہ سکھاتا ہے کہ کہہ دو کہ میری زندگی، میرا جینا مرنا اللہ کے لیے، اور آپ ایک 5 سے 6 فٹ کے انسان کے لیے جینا مرنا کر لیتے ہیں۔ تو فلٹر کیجئے اپنی شاعری کو، اپنی پوئٹری کو، اور اللہ تعالیٰ سے دعا ہے کہ ہم اپنی بہترین اصلاح کریں۔ ہم اس رخ کو ادھر ہی روکیں گے، کیونکہ بہتر ہے کہ سورت نمل کو ایک ساتھ کیا جائے۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک۔